रेडियो भेरी एफएम
रेडियो भेरी एफएम 98.6
सेतो कपडा मिलाउनु भयो अब म तपाईँलाई अर्को एउटा म एक दुईवटा अझै बाँकी छन् अलिकति यो तस्विर म देखाउन गइरहेको छु उहाँलाई अब तपाईँ पत्ता लगाउनुपर्छ यसपछि अर्को एउटा मात्र बाँकी छ है ल यो तस्विर पत्ता लगाउनुहोस्
कर्णाली प्रदेश सरकारको बजेट खर्च तथा कार्यान्वयनमा अनियमितता भएको गुनासोबारे छानबिन गर्न समिति गठन एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन
विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले ताला लगाए नीति तथा कार्यक्रम र बजेट झुकाएर पास गरेको आरोप
नेपालमा वार्षिक 11% दरले लागु औषध प्रयोगकर्ता बढ्ने गरेको तथ्याङ्क सार्वजनिक
र पोखरा प्रिमियर लिग पिपिएलको दोस्रो संस्करण आउँदो कार्तिक 26 गतेदेखि पोखरामा हुने 6 टोली भिड्ने हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट दिपेश र डिलुको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
भेरी खबर अब विस्तारमा कर्णाली प्रदेशमा एक विद्यालय एक डिजिटल लाइब्रेरी अभियान शुरू भएको छ हिजो वीरनगरमा एक कार्यक्रमको आयोजना गरेर डिजिटल लाइब्रेरी अभियानको सुरुवात गरिएको हो अभियानको कर्णालीका उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढालले उद्घाटन गर्नुभयो प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिसँगै लैजाने उद्देश्यले यो अभियानको थालनी गरिएको स्मार्ट एजुकेसनले जनाएको छ कक्षा 8 देखि 12 सम्मका विद्यार्थीहरूले अब सहज रूपमा घरमै बसेर अनलाइन र अफलाइनको माध्यमबाट यो सुविधाको प्रयोग गर्न पाउने भएका छन् कार्यक्रममा सहभागीहरूले अहिले पनि पुरानै तरिकाले विद्यार्थीहरूले शिक्षण गरिरहेको भन्दै अब प्रविधिसँग जोडेर शैक्षिक स्तर परिवर्तन गर्नुपर्ने औल्याएका छन् उनीहरूले सामुदायिक विद्यालयको शैक्षिक स्तर दयनीय अवस्थामा पुगेको भन्दै अब प्रदेश सरकारले यसतर्फ सोच्नुपर्ने समय आएको बताएका छन् कार्यक्रममा कर्णालीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढालले शिक्षालाई समय सापेक्ष शिक्षा नीति बनाउनतर्फ सरकार लाग्ने बताउनुभयो उहाँले अहिले पनि कर्णालीका विभिन्न जिल्लाहरूको शैक्षिक अवस्था निकै कमजोर रहेको भन्दै सरकारले गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताउनुभयो मन्त्री बुढालले कर्णाली सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक डिजिटल विद्यालय बनाउनका लागि परेको उल्लेख गर्दै यो अभियान पनि थप राहत हुने बताउनुभयो कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्काले प्रविधिसँगै शिक्षालाई जोडेर लैजानुको विकल्प नभएको बताउनुभयो उहाँले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक अवस्था निकै कमजोर रहेको भन्दै अब गुणस्तरीय शिक्षा उत्पादनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो
कर्णाली प्रदेश सरकारले बजेट खर्च तथा कार्यान्वयनमा अनियमितता भएको गुनासोबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ प्रदेश सभामा सत्तापक्षी र प्रतिपक्षी दलका सांसदले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेका थिए सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले मन्त्री परिषदले गरेका निर्णयबारे जानकारी दिँदै डाक्टर भीमबहादुर खत्रीको संयोजकतामा 5 सदस्यीय समिति गठन गरेको बताउनु भएको छ आर्थिक वर्ष 75-76 बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमितता भएको गुनासो आएका भन्दै उहाँले यसबारे छानबिन गर्न समिति गठन गरेको बताउनु भएको छ समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिएको भन्दै उहाँले प्रतिवेदनले संसद तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्ने विश्वास सरकारले लिएको उल्लेख गर्नुभएको छ बैठकले कर्णाली प्रदेश विनियोजन ऐन 2076 दफा 9 बमोजिम बजेट सहजताका लागि आदेश जारी गर्ने निर्णय गरेको उहाँको भनाइ छ
यसैबीच कर्णाली प्रदेश सरकारले बोनम्यारो प्रत्यारोपणमा रहेका सुर्खेतका पत्रकार डिल प्रसाद शर्माको उपचारका लागि 5 लाख रुपियाँ सहयोग गर्ने भएको छ सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले शर्माको उपचारका लागि सरकारले रकम सहयोग गर्ने बताउनुभयो सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका शर्माको केही महिनादेखि काठमाडौँमा उपचार भइरहेको छ मन्त्री केसीले मुगुमा करेन्ट लागि बिरामी भएका भ्यागै नेपाली भनिने अमर दमाईलाई 1 लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको समेत बताउनुभयो
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा संकायमाका प्रमुख लक्ष्मी शर्माले डिजिटल लाइब्रेरी अभियानलाई ग्रामीण क्षेत्रका विद्यार्थी माझ पुर्याउन सके शैक्षिक स्तरमा उपलब्ध हुने बताउनु भएको छ। उहाँले अहिले प्रविधिको दुरूपयोग पनि बढेको भन्दै प्रविधिको उचित प्रयोग गरेर त्यसबाट फाइदा लिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा विद्यार्थीलाई घरमै बसेर कसरी अनलाइन र अफलाइन शिक्षण गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराइएको छ। कार्यक्रममा सुर्खेतका विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। कार्यक्रम स्मार्ट एजुकेशन कर्णालीका प्रमुख ममता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। यसैबीच हामीले कार्यक्रममा उपस्थित विद्यार्थीलाई साँच्चैकै कर्णालीको शैक्षिक स्तर वृद्धि गर्न कर्णाली सरकारले के गर्नु पर्ला भनेर उनीहरूलाई सोधेका छौँ। सुनौ उनीहरूको आवाज आजको जनआवाजमा।
फर्स्ट अफ अल त कर्णाली प्रदेशलाई डिजिटली कर्णाली प्रदेश बनाउनुको लागि चाहिँ कर्णाली प्रदेशमा चाहिँ एउटा फर्स्टमा इकोनोमिकली स्टार्टअप जुन छ त्यसलाई चाहिँ अझ हाइली अगाडि बढाउनुपर्छ र जुन चाहिँ बजेट कर्णाली प्रदेशमा आएको हुन्छ त्यो कर्णाली प्रदेशको बजेटलाई फ्रिज नभएर अझ डिजिटली साथसाथै एजुकेसनल स्टार्टअपमा र स्टुडेन्टहरूको एजुकेसन स्टार्टअपमा बढाउनको लागि त्यसै टाइपको एजुकेसनल बिल्डअप भएको चाहिँ एजुकेसनल एक्सपर्टहरूलाई चाहिँ यहाँ ल्याउनुपर्छ र प्रोफेसरहरू पनि त्यत्तिकै टाइपको कर्णाली प्रदेशमा अभाइलेबल। सरकारले चाहिँ कर्णाली प्रदेशलाई डिजिटल कर्णाली प्रदेश बनाउनको लागि चाहिँ यहाँ चाहिँ फर्स्टमा चाहिँ एजुकेसनल एक्सपर्ट प्रोफेसनल एक्सपर्टलाई नै जुन काठमाडौँमा जतिकै अभाइलेबल हुन्छ सुर्खेतमा त्यतिकै अभाइलेबल छैन, त्यतिकै कर्णाली प्रदेशमा अभाइलेबल छैन। सो त्यो भएर चाहिँ काठमाडौँमा जति अभाइलेबल छ त्यसलाई चाहिँ अझै पनि समायोजन गरेर सुर्खेतमा एजुकेसनल एक्सपर्ट र साथै प्रोफेसनल एक्सपर्टलाई चाहिँ ल्याइदिएको भए अझै प्रभावकारी बन्ने थियो
मेरो विचारमा। चाहिँ कर्णालीले यसको डिजिटल उसको लागि बजेट छुट्याएर अनि यसलाई अगाडि बढाएमा
यहाँको सरकारले सर्वप्रथम त यहाँका सबै विद्यालयहरू जुन बिकर छन् नि अब जुन अब यो सुर्खेत त राजधानी पनि भयो, यहाँ त सबै छ, मान्छेको हात हातमा मोबाइल छ, मान्छेले सदुपयोग गर्दैन। तर जहाँ बिकर छ नि त्यहाँ गएर हजुरले हेर्नु पर्दा त्यहाँको बच्चा बच्चीले कुनै कुरा टिभीमा पनि कुनै गीत देख्यो भने उसले आफ्नो दिमागमा मानसिक पटलमा उसले राखिहाल्छ कि। तर सबैभन्दा सर्वप्रथम यस्तो बजार बजारमा आएर यसरी गर्नुभन्दा उहाँहरूले गाउँमा गएर गरेको भए त्यहाँहरूकोलाई धेरै राहत पुग्थ्यो कि, उहाँ त्यतातिरको गर्न सक्ने र आफूले गर्छु भन्ने विद्यार्थीहरूलाई धेरै पुग्थ्यो होला।
यो परोपकारी योजना बनाएर मात्र हुन्न, त्यसलाई कार्यान्वयन गर्नको लागि अनुगमन गरेर हुन्छ कि नियन्त्रण गरेर हुन्छ अथवा जुनसुकै निर्देशन गरेर हुन्छ। कर्णाली प्रदेश बनाउनको लागि सामुदायिक विद्यालयहरूलाई कर्णाली प्रदेश सरकारले गरेको योजना एकदम राम्रो छ, अझ यसलाई परोपकारी ढङ्गबाट लैजानुपर्छ। कुनै सामुदायिक विद्यालयमा धेरै बजेट हाल्ने, कुनैमा थोरै हाल्ने भन्दा नि सम्पूर्ण सामुदायिक विद्यालयमा समान बजेटको वितरण गरी सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई देशकै उत्कृष्ट बनाउने योजनाहरू थालनी गर्नुपर्छ।
भेरी खबरमा छिमेक छिरफिरसँगै अन्य खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेश सरकारको बजेट खर्च तथा कार्यान्वयनमा अनियमितता भएको गुनासोबारे छानबिन गर्न समिति गठन, एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको आज समापन हुँदैछ। भदौ 6 गतेदेखि सुरु भएको दोस्रो चरणको अभियान सुर्खेतका सबै स्थानीय तहहरूमा केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा भएको थियो। आज बिहान 11 बजे काँग्रेस सुर्खेतको कार्यालयमा समापन सभा हुने काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो चरणको जागरण अभियानले कार्यकर्ताहरूमा उत्साह थपिएको छ।
केही वडा अध्यक्ष सहितका जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिकामा कार्यालयमा ताला लगाएका छन्। वडा अध्यक्ष र सदस्यहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा ताला लगाएको जनाएका छन्। उनीहरूले आर्थिक वर्ष 76-77 नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको आरोप समेत लगाएका छन्। यस्तै शिक्षा कार्यविधि लगायतका ऐन एकलौटी रूपमा पास गरेको प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रूपमा थप गरेको उनीहरूको भनाइ छ। यता गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिले कुनै सल्लाह समेत नगरी कर्तव्य र मर्यादा विपरीत काम गरेको आरोप लगाउनु भएको छ। गाउँसभाले जनताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेको दावी गर्दै उहाँले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु दुःखद भएको बताउनु भएको छ।
चाडपर्वको समयमा ठगी तथा डकैती न्यूनीकरण गर्न र यात्रुहरूको सहजताको लागि बैतडीका विभिन्न ठाउँहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। भारतसँग सिमाना जोडिएको झुलाघाट बजारसँगै जिल्लाका मुख्य बजार क्षेत्रहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिलनारायण पाण्डेले बताउनुभयो। दशैं तथा तिहारका बेला भारतबाट आउने यात्रुहरूलाई आवागमनमा सहजता ल्याउनको लागि झुलाघाटसँगै मुख्य बजार क्षेत्रहरू गोठालापानी, गोकुले, पाटन र खोडपेमा यात्रु सहायता कक्ष स्थापना गरिएको उपरीक्षक पाण्डेको भनाइ छ। बैतडीका पाँच ठाउँमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यात्रु सहायता कक्ष स्थापना गरिएका ठाउँहरूबाट स्वास्थ्य सेवा प्रदान गर्नको लागि पनि नजिकैका स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको बताइएको छ।
नेपालमा वार्षिक 11% दरले लागू औषध प्रयोगकर्ता बढ्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। खुला सीमाका कारण तराईका विभिन्न स्थानबाट लागू औषध भित्रने क्रम बढेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष 74-75 तुलनामा आर्थिक वर्ष 75-76 भने लागू औषध घटना बढेको भन्दै तथ्याङ्क सार्वजनिक गरेको छ। आर्थिक वर्ष 74-75 3088 मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष 75-76 3359 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त ब्युरोले 900 विदेशी सहित 2522 व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइसकेको बताउनु भएको छ।
राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्त ठाकुरले सम्हाल्नु भएको छ। संयोजक ठाकुरले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्ति मार्फत जनाएको हो। राजपाको अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। राजपाको हरेक 2 महिनामा नेतृत्व फेरिने व्यवस्था अनुरूप ठाकुरले नेतृत्व पाउनु भएको हो। यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव हुनुहुन्थ्यो। तराई मधेस केन्द्रित 6 राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्ष मण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन्। एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणाली अनुरूप नेतृत्व लिने राजपाले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा आउँदो 10 र 11 गते विभिन्न रोगहरूको निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत स्थित सम्पूर्ण लायन्स क्लबले आयोजना गर्न लागेको शिविरमा मधुमेह, थाइरोइड तथा हर्मोन रोग सम्बन्धी बिरामीको उपचार गरिनु भएको छ। स्वास्थ्य शिविरका संयोजक भद्र भण्डारीले शिविरमा मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर अंशु माली जोशी नेतृत्वको टोलीले स्वास्थ्य जाँच गर्ने बताउनु भएको छ। शिविरमा सुगर तथा थाइरोइड बिरामीको दक्ष निशुल्क औषधि वितरण गर्ने र 500 बिरामीको चेक जाँच गर्ने आयोजकको भनाइ छ। यही असोज 10 गते बिहान 7 बजेदेखि सुर्खेत उद्योग वाणिज्य सङ्घमा सुरु हुने शिविरका लागि आजदेखि नै नाम दर्ता सुरु भएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
Radio Bheri FM.
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनी सुर्खेतले प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खाद्यान्न, फलफूल तथा जुस वितरण गरी दोस्रो वार्षिक उत्सव मनाएको छ। आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठको उपस्थितिमा ज्येष्ठ नागरिकलाई खाद्यान्न, फलफूल तथा जुस वितरण गरिएको हो। सामाजिक सेवा दिवसको अवसरमा वृद्ध आश्रममा आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको शाखा प्रबन्धक गोविन्द ढकालले बताउनुभयो। 2074 साल असोज 6 गतेबाट सेवा सुरु गरेको यो कम्पनीले नेपालको सम्पूर्ण जिल्लाहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ। सुर्खेत शाखाले पनि कर्णाली प्रदेशको 10 वटा कार्यालयबाट सेवा दिएको र हाल कम्पनीले सबै उमेरका व्यक्तिहरूलाई समेट्ने गरी 12 वटा बिमा योजना बजारमा ल्याएको प्रबन्धक ढकालले बताउनुभयो। कम्पनीले सर्वसाधारणको लागि सेयर निष्कासन गर्ने उहाँको भनाइ छ।
प्रहरीले बजाङमा ताज खेलेको आरोपमा 2,00,000 रुपियाँ सहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 2,19,000 रुपियाँ सहित 3 जोडी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेश बमले बताउनु भएको छ। उनीहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको डीएसपी बमको भनाइ छ।
भेरी खबरमा अब केही खेल खबर। पोखरा प्रिमियर लिग पीपीएलको दोस्रो संस्करण आउँदो कार्तिक 26 गतेदेखि मङ्सिर 7 गतेसम्म पोखरामा हुने भएको छ। पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका 6 सहरका 6 फ्रेन्चाइज टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटोल ब्लास्टर, चितवन राइनोज, काठमाडौँ रोयल्स र धनगढी ब्लुज बीच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन्। प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूका साथै केही चर्चित विदेशी खेलाडी समेत आबद्ध हुनेछन्। गत वर्ष घरेलु टोली पोखरा पल्टन च्याम्पियनसिप भएको थियो।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने वार्षिक अवार्ड समारोह द वेस्ट अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण हुँदैछ। इटालीको मिलानमा हुने अवार्ड समारोह नेपाली समारोह हुने भएको छ। यसपटक पुरुषतर्फ अवार्डका लागि क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र भर्जिल भान डाइक प्रतिस्पर्धामा रहनु भएको छ।
बङ्गलादेश नेपालमा जारी तेस्रो संस्करणको 18 वर्ष मुनिको साफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो। सशस्त्र प्रहरी बलको हलचोक रङ्गशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो। बल पोजिसनमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन। यो बराबरीसँगै समूह बीको बङ्गलादेशले दुई खेलमा 4 अङ्क जोडेको छ भने बङ्गलादेशले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई 3-0 गोल अन्तरले पराजित गरेको थियो। भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ। बराबरीसँगै भारतले 1 अङ्क जोडेको छ भने अब भारतले भोलि श्रीलङ्कासँग खेल्नेछ। भारतलाई सेमिफाइनल पुग्न श्रीलङ्कासँग बराबरी खेले पुग्नेछ। श्रीलङ्कालाई भने जित्नै पर्ने दबाव छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकारको बजेट खर्च तथा कार्यान्वयनमा अनियमितता भएको गुनासोबारे छानबिन गर्न समिति गठन, एक महिनाभित्र प्रतिवेदन बुझाउने निर्देशन।
विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै ताला लगाए, नीति तथा कार्यक्रम र बजेट झुकाएर पास गरेको आरोप।
नेपालमा वार्षिक 11% दरले लागु औषध प्रयोगकर्ता बढ्ने गरेको तथ्याङ्क सार्वजनिक।
र पोखरा प्रिमियर लिग पीपीएलको दोस्रो संस्करण आउँदो कार्तिक 26 गतेदेखि पोखरामा हुने 6 टोली भिड्ने। हवस् त हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट दिपेश र डिलु बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।